पहिलो कुरन्थी 15 अध्यायको 1-8 पद चाहिँ बाइबलमा यस्तो खण्ड हो, अर्को कुनै ठाउँमा पनि यस्तो खण्ड छैन जहाँ चाहिँ यति छोटो खण्डमा सुसमाचारको सारांश दिएको छ। त्यसैले यो ज्यादै महत्वपूर्ण खण्ड हो। अनि पहिला चाहिँ हामी पहिलो कुरन्थी 15 1-8 पदहरू पढ्नेछौ। अब हे भाइहरू हो, जुन सुसमाचार मैले तिमीहरूलाई प्रचार गरे त्यही म तिमीहरूलाई बताउँछु। त्यसलाई नै तिमीहरूले ग्रहण गरेका छौ र त्यसैमा तिमीहरू उभिन्छौ, त्यसैद्वारा तिमीहरूले मुक्ति पनि पाउँछौ। यदि तिमीहरूले मैले प्रचार गरेको वचन बलियो गरी पक्रियौ भने नत्र तिमीहरूले व्यर्थमा विश्वास गर्यो। किनकि सबभन्दा पहिले मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिए जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात् पवित्र शास्त्रहरू मुताबिक ख्रिस्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो र गाडिनुभयो, अनि पवित्र शास्त्रहरू मुताबिक उहाँ तेस्रो दिनमा भविराइनुभयो। सुसमाचारको सारांश यहाँ बताइएको छ प्रियहरू। नम्बर एक कुरा के भने, सुसमाचार चाहिँ प्रत्येक व्यक्तिले जान्नुपर्ने कुरा हो। किन? किनभने यहाँ दुई पदमा बताएको छ, त्यसैद्वारा, सुसमाचारैद्वारा तिमीहरूले मुक्ति पाउँछौ भनेर छ। त्यसैले तपाईँले सुसमाचार जान्नु भएको छ? जान्नु भएको छैन भने तपाईँले मुक्ति कसरी पाउन सक्नुहुन्छ? असम्भव। सही सुसमाचार जान्नै पर्छ। दोस्रो कुरा यहाँ के सिक्छौँ भने, सुसमाचार, सही सुसमाचार चाहिँ बलियो गरी पक्रनु पर्छ। किनभने विभिन्न ठाउँहरूमा बताइएको छ कि झुट्टा सुसमाचार पनि छ र त्यसमाथि चाहिँ परमेश्वरको श्राप आइपर्छ। गलाती 1:6 पल्टाउनुहोस्, यो ठाउँ चाहिँ नछोड्नुहोस् है, औँला यहाँ राखिचोड्नुहोस्। अनि गलाती 1:6-9 पदहरू हामीले हेर्नेछौँ। गलाती 1:6 म सुरु गर्छु। अब म छक्क पढ्दछु, किनकि जसले तिमीहरूलाई ख्रिस्टको अनुग्रहमा बोलाउनु भयो उहाँबाट तिमीहरू यति चाँडै अर्कै सुसमाचारतिर फर्क्यौ, जुन सुसमाचार अर्को होइन तर तिमीहरूलाई विचलित पार्ने र ख्रिस्टको सुसमाचार उल्टा पुल्टा पार्न चाहनेहरू कोही कोही छन्। तर हामीले वा स्वर्गबाटको कुनै दूतले पनि हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचार बाहेक अर्को कुनै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो के होस्? श्रापित होस्। देख्दै हुनुहुन्छ बाइबलमा? 9 जस्तो हामीले पहिले भन्यौ त्यस्तै अब पनि म फेरि भन्दछु, कुनै मानिसले जुन सुसमाचार तिमीहरूले ग्रहण गरेका छौ त्यो भन्दा बेग्लै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो के होस्? श्रापित होस्, परमेश्वरले भन्नुभयो। त्यसैले साँचो सुसमाचार चाहिँ के गर्नुपर्छ? बलियो गरी पक्रनुपर्छ। अनि अघि त्यहाँ भनेको छ, मैले प्रचार गरेको वचन बलियो गरी पक्रेका छौ भने तिमीहरू साँचो विश्वासी हो। त्यसो कुरा, साँचो सुसमाचार जान्नै पर्छ। किनभने प्रभु येशु ख्रीष्टले यस्तो आज्ञा दिनुभएको छ उहाँको मण्डलीलाई, विश्वासीलाई, सारा संसारमा जाऊ र हरेक प्राणीलाई के प्रचार गर? सुसमाचार प्रचार गर। यो सुसमाचार त्यसैले हामीले जान्नुपर्छ, नत्र पनि के प्रचार गर्ने? त्यो गएको हप्ता प्रचार गर्नुभएको छ भेट्नुभयो? सुसमाचार नजानेको कोही व्यक्ति प्रचार गर्ने मौका तपाईँले लिनुभयो? सुसमाचार जान्नुपर्छ अनि हामीले अरूलाई प्रचार गर्न सक्छौँ। अर्को कुरा, यो सुसमाचारको सारांश भएको यो खण्ड कसको लागि लेखिएको थियो? पहिलो कोरिन्थी 15:1 लेखिएको छ, विश्वासीहरूलाई लक्षित गरेर लेखिएको हो। पहिलो पदमा हेर्नुहोस् त, पहिलो कोरिन्थी 15, अब हे भाइहरू हो, जुन सुसमाचार मैले तिमीहरूलाई प्रचार गरे त्यही म तिमीहरूलाई बताउँछु। कसलाई बताउँछु? हे कसलाई? भाइहरू होलाई। भनेको कसलाई लेखेको रहेछ? त्यो विश्वासीहरूलाई। यसबाट के बुझ्दछौ? नयाँ विश्वासी तपाईँ हुनुहुन्छ भने तपाईँले सुसमाचार राम्ररी सिक्नुपर्छ। यसका बुदाहरू, यसमा भएका कुराहरू, यसमा यो बताउँदा समेटिनु पर्ने नै कुराहरू, नयाँ विश्वासीले सुसमाचार राम्ररी सिक्नुपर्छ भन्ने बुझ्छौ। नयाँ विश्वासीहरू सुसमाचार राम्रोसँग बसालिनुपर्छ, एउटा घर बलियो जग्न बसाले जस्तै। नयाँ विश्वासीहरू सुसमाचारलाई प्रचार गर्नलाई चाहिँ उनीहरू तालिम पाउनुपर्छ। पहिलो कुरा, दोस्रो कुरा यसबाट यो पनि सिक्छौं कि पुराना विश्वासीहरूले पनि सुसमाचार अझ राम्ररी सिक्नुपर्छ, झन् झन् राम्ररी सिक्नुपर्छ। सिकेर पुग्दै पुग्दैन यो सुसमाचार यति गहिरो छ, यति चौडा छ, यति उच्च छ, यति महान छ। यो खण्ड विश्वासीहरूलाई लक्ष्य छ अनि यो खण्ड चाहिँ महत्वपूर्ण छ किनभने यसमा चाहिँ यो पहिलो कोरिन्थी 15 अध्यायको खण्डमा चाहिँ सुसमाचारको बारेमा महत्वपूर्ण प्रश्नहरूको जवाफ यहाँ पाउन सकिन्छ। वास्तवमा भन्ने भने सुसमाचारको सम्बन्धमा सबै आधारभूत कुराहरू चाहिँ यही छोटो खण्डमा 8 पदमा सबै बताइदिनु भएको छ पवित्र आत्माले। त्यसैले हामी अध्ययन गर्न चाहन्छौ यो सुसमाचारका आधारभूत सत्यताहरू जुन यहाँ समेटिएका छन्। नम्बर एक चाहिँ हामीले के अध्ययन गर्न लागेको छ भने सुसमाचार के हो, सुसमाचार के हो, यसको जवाफमा चाहिँ यसको 3 मुख्य भागहरू छन्। पहिलो भाग यो हो, ख्रीष्ट हाम्रा पापहरूको लागि मर्नुभयो पवित्र शास्त्र मुताबिक। त्यो चाहिँ 3 पदमा हो पढौँ, किनकि सबभन्दा पहिले सबभन्दा महत्वपूर्ण कुरा मैले तिमीहरूलाई त्यही कुरा सुम्पिदिएँ जुन कुरा मैले पनि पाएको थिएँ, अर्थात् पवित्र शास्त्रहरू मुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो। यो चाहिँ सुसमाचारको पहिलो भाग हो। अब यसमा भएका कुराहरू विचार गरौँ। पहिलो कुरा को मर्नुभयो भने चाहिँ यहाँ दिदी बहिनीहरू को मर्नुभयो, ख्रीष्ट मर्नुभयो। को हुनुहुन्छ उहाँ? ख्रीष्ट भनेको के हो? यो शब्दले के बताइरहेको छ भने येशु नै पुरानो नियममा प्रतिज्ञा गरिनु भएको ख्रीष्ट हुनुहुन्छ भन्दैछ यहाँ। अब यो ख्रीष्ट भन्ने शब्द चाहिँ हामीले पुरानो नियममा हेऱ्यो भने चाहिँ अभिषिक्त जन भनेर अनुवाद गरिएको छ। पल्टाउनुहोस् मसँग भजन संग्रह 2 अध्यायमा पुरानो नियममा ख्रीष्ट भन्ने ग्रिक शब्दलाई चाहिँ हिब्रू भाषामा अर्कै शब्द प्रयोग भएको छ। भजन संग्रह 2:2 जुन शब्द कसलाई थाहा छ हिब्रू भाषामा ख्रीष्टलाई कुन शब्दले जनाइन्छ? दाजुभाइहरूमध्ये कसैले जवाब दिन सक्नुहुन्छ? भजन संग्रह 2:2 पल्टाउँदै गर्नुहोस् अनि दाजुभाइहरूमध्ये कसैले जवाब दिनुहोस् त। हिब्रू पुरानो नियममा ख्रीष्ट भन्नलाई कुन शब्द प्रयोग हुन्थ्यो दाजुभाइहरू? कोही छैन? दिदी बहिनीहरू कोही? मसीह। हामीले हरेक चोटि भेट्दा जय मसीह भन्छ, त्यो भनेको के हो? हामीले नजानिकन भन्दैछौँ कि क्या हो? जय मसीह भनेको जय ख्रीष्ट भनेको, मसीह चाहिँ हिब्रू शब्द हो, जय मसीह। अब अहिले कहाँ भने तपाईँलाई भजन शब्द 2:2 होइन, अब नेपालीमा मसीहलाई अनुवाद गर्दा चाहिँ के हुँदो रहेछ? भजन शब्द 2:2 छ, यहाँ लेखेको छ परम प्रभुको विरोधमा र उहाँको अभिषिक्त जनको विरोधमा पृथ्वीका राजाहरू खडा हुन्छन्। यो भविष्यवाणी हो, एक दिन चाहिँ प्रभु येशु ख्रीष्टलाई चाहिँ उनीहरूले विरोध गर्नलाई खडा हुनेछन् एउटा सारा संसारको। तर यहाँ चाहिँ के लेखेको छ भने परम प्रभुको विरोधमा र उहाँको कसको विरोधमा? उहाँको अभिषिक्त जनको विरोधमा। अब नेपालीमा त्यसरी लेखेको छ, त्यसको फुटनोटमा हेर्नुभयो भने अर्थात् मसीहको / ख्रीष्टको विरोधमा। पुरा नियममा मसीह भनेर त्यहाँ जन्माएको थियो एउटा व्यक्तिलाई। एकचोटि भजन संग्रह 132 पनि पल्टाउनुहोस् त, थुप्रै ठाउँमा छ, एक दुई ठाउँमा हेर्दैछ। भजन संग्रह 132 17 अर्कोपालि जय मसीह गर्दा राम्रोसँग विचार गर्नुहोस् म के भन्दैछु भनेर है। भजन संग्रह 132:17 यहाँ नै भनेको, अब 13 हेर्नुभयो भने सियोनमा, सियोन भनेको चाहिँ यरुसलममा इजरायल संसारको बीच भागमा यही ठाउँमा नै म परमेश्वरले भन्दै हुनुहुन्छ दाउदको सिंह, दाउद एउटा राजा थियो, सिंह उसको सामर्थ्यको कुरा गर्दैछ, को टुसा उमार्नेछु, दाउदबाट एकजना जन्मिनु हुनेछ को मैले परमेश्वरले भन्नुहुन्छ मेरा अभिषिक्त जनका लागि एउटा बत्ती नियुक्त गरेको छु। र यहाँ पनि त्यसैले परम प्रभु परमेश्वर पिताले आफ्नो पुत्रलाई चाहिँ मसीहको रूपमा पठाउँछु भन्दै हुनुहुन्छ. कहाँ पठाउनेछु? इजरायलमा. कुन वंशमा? दाउदको वंशमा, राजाको राजाको रूपमा. है, अब पुरानो नियममा चाहिँ त्यसैले मसीह आउनुहुनेछ भनेर लेखिएको थियो भविष्यवाणी. अनि यीशु नै त्यो मसीह अर्थात् ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा यहाँ बताउँदैछ. अनि अगमवक्ताहरूले उहिले भनेका मसीह चाहिँ आएर के गर्नुहुनेछ भनेको थियो पुरानो नियममा. मुख्य दुईटा कुरा गर्नुहुनेछ भनेको थियो. पहिलो कुरा, मसीह यो पृथ्वीमा आएर पहिलो पटक चाहिँ उहाँ मारिनुहुनेछ भनेर लेखिएको थियो. पल्टाउने छैन, तर पल्टाउनु राम्रो हुन्छ वास्तवमा. दानियल 9 अध्यायमा पल्टाउँ, म समय जोगाउनु भन्दा बरु बिस्तारै जाउँ. दानियल 9 अध्याय, तपाईँले पनि त्यहाँ अभिषिक्त जन भन्ने शब्द देख्नुहुन्छ. अनि परमेश्वरले अभिषेक गर्नुभएको अथवा चुन्नु भएको जन, अभिषेक गरिएको भनेको चुनेको, नियुक्त गरेको. परमेश्वरले नै आफ्नै पुत्रलाई नियुक्त गरेर यो संसारमा चाहिँ पठाउनु हुनेछ भनेर लेखेको थियो. अनि उहाँ आउनु भएर मुख्य दुईटा काम हुनेछ भन्नुभएको थियो. पहिलो चाहिँ यहाँ लेखेको छ दानियल 9:26 यहाँ समय तोकिएको छ. 62 साथहरू पछि ती अभिषिक्त जन, देख्नुभयो त्यो शब्द, अर्थात् मसीह के हुनेछन्? हटाइनेछन्. यसको मतलब उहाँ नराम्रो गरी मारिनेछन्. यीशु जन्मिनुभन्दा पनि 600 वर्ष अगाडि नै उहाँ नराम्रो गरी मारिनेछ भनेर यहाँ लेखेको थियो दानियल भविष्यवक्ताले. अनि दोस्रो कुरा के लेखेको थियो भने मसीह चाहिँ राजा पनि हुनेछन् भनेको थियो. यशायाह 9 अध्यायमा पल्टाउनुहोस् त, यशायाह 9 अध्यायमा. यीशु जन्मिनुभन्दा लगभग 700 वर्ष अगाडि नै अर्को भविष्यवाणी यहाँ यसरी लेखेको थियो. यशायाह 9 अध्यायको 6-7 पदमा म पढ्नेछु. किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, उहाँको जन्म चाहिँ 2000 वर्ष अगाडि भयो. हाम्रा निम्ति एउटा छोरो दिएको छ, उहाँ पुत्र चाहिँ सधैँदेखि हुनुहुन्थ्यो स्वर्गमा, उहाँ दिएको छ. किनभने परमेश्वरले संसारले यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो. त्यही कुरा हो यहाँ. अनि उहाँले चाहिँ के गर्नुहुनेछ? उहाँ चाहिँ यहाँ भनेछ शासन उहाँको काँधमा हुनेछ, अनि उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता भनेको चाहिँ उहाँ अनन्त सारा अनन्तताको पनि उहाँ स्रोत भनेको, पिता भन्दा फरक हो उहाँ, तर अनन्तताको स्रोत. शान्तिका राजकुमार कहलाइने हुनेछ. 7 पद, उहाँको शासन र शान्तिका वृद्धिको अन्त कहिले हुने छैन. दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ. त्यो राज्य चाहिँ हामी पर्खिरहेको छ. तपाईँको राज्य आओस् यसरी प्रार्थना गर्नु भनेर मध्ये 6 उहाँले सिकाउनु भयो. तर पहिलोचोटि चाहिँ आइसक्नु भयो, उहाँ मर्नु भयो. दोस्रोचोटि आउनु बाँकी छ, उहाँ राजा भएर आउनुहुन्छ यही संसारमा. अब मसीह भनेको त्यस्तो भविष्यवाणीहरू थियो. अनि पहिलो कोरिन्थी 15 के लेखिँदैछ? यीशु नै त्यो मसीह हुनुहुन्छ र उहाँले पहिलो भाग पूरा गरिसक्नु भयो. ख्रीष्ट अथवा मसीह हाम्रा पापहरूको लागि के हुनुभयो? मर्नु भयो. अब पहिलो कोरिन्थी 15 पल्टाउनुहोस्, पहिलो कोरिन्थी 15 फेरि त्यो ठाउँमा छोड्नु होला. सुसमाचारको पहिलो भागलाई हेर्दैछौ. पवित्र शास्त्रहरू मुताबिक उहाँ हाम्रो पापहरूको लागि मर्नुभयो. है, को मर्नुभयो? ख्रीष्ट मर्नुभयो. ख्रीष्ट, दोस्रो प्रश्न, किन मर्नुभयो? यही पदमा भनेको छ, ख्रीष्ट 3 पदमा हाम्रा पापहरूका निम्ति मर्नुभयो. मान्छे पापी छ भनेर बाइबलले परमेश्वरले सिकाउनुहुन्छ. तपाईँ पापी हुनुहुन्छ? बाइबलले भन्छ तपाईँ पापी हुनुहुन्छ. अनि बाइबलले भन्छ परमेश्वरको आज्ञा भङ्ग गरेको छ मान्छेले, त्यसैले पापी भएको छ. सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन्. अनि पापको ज्याला मृत्यु हो, नरको दण्ड, सजाय तपाईँ भोग्न तयार हुनुहुन्छ? पापी छु त भन्नुभयो तपाईँले, अब सजाय भोग्न तयार हुनुहुन्छ? त बाइबलले भन्छ पापको दण्ड चाहिँ सदा सर्वदा परमेश्वरबाट अलग गरिएर आगोको कुण्डमा हामीले बिताउनु पर्ने हो। तर यहाँ सुसमाचार के हो भने ख्रिस्ट येशु मसीहले चाहिँ त्यो मूल्य तिर्दिनु भएको छ हामीलाई छुटकारा दिनलाई। उहाँ हाम्रो सट्टामा मर्नुभयो। अघि भर्खर भन्छ ख्रिस्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो। हाम्रो हामी मर्नुपर्ने पापको ज्याला मृत्यु, हाम्रो सट्टामा उहाँ मर्नुभयो। त्यसले बुझ्नुहुन्छ मुक्ति चाहिँ एउटा सट्टापट्टा हो। मुक्ति के हो? एउटा सट्टापट्टा हो। ख्रिस्टले चाहिँ तपाईँको पाप लिनुभयो अनि तपाईँले चाहिँ उहाँको धार्मिकता लिनुपर्छ। लिने कि नलिने? परमेश्वरको खबर हो यो, उहाँमाथि विश्वास गर तिमीले मुक्ति पाउनेछौ भनेको छ। दोस्रो कोरिन्थी 5:21 कुनै बेला पढ्नुहोस्, उहाँ हाम्रो निम्ति पाप बन्नुभयो, हामी चाहिँ उहाँमा परमेश्वरको धार्मिकता बन्न पाऊ भनेर। तपाईँ पापी नै रहिरहने कि येशु ख्रिस्ट लिएर धार्मिकता पाउने, आज तपाईँले निर्णय गर्न सक्नुहुन्छ, गर्नु भएको छैन भने। अनि यदि एउटा व्यक्तिले छ नि ए म त कहाँ पापी हो र भनेर, यदि उसले आफ्नो पाप स्वीकार गरेन भने, अनि त्यो भनेको चाहिँ बाइबलीय तरिकाले के किरा मारेर पापी भएको छु भन्ने त जो पनि छ कि गोडेला मारेर पापी भयो भन्ने त धेरैजना पाइन्छ, तर त्यो चाहिँ पाप स्वीकार गरेको होइन। बाइबलीय तरिकाले पाप स्वीकार गरेन भने त्यो व्यक्तिले मुक्ति पाउनै सक्दैन, पाउनै सक्दैन ख्रिस्ट, किनभने ख्रिस्ट पापीहरूका निम्ति मर्नु भयो। यो त खुसी कुरा। अनि यहाँ पहिलो कुन्ती 15 एउटा शब्द अर्को छ, के भनेको छ? पहिलो कुन्ती 15:13 बिचमा नै पवित्र शास्त्रहरू मुताबिक ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नु भयो। पवित्र शास्त्रहरूको मुताबिक, यसको मतलब येशु ख्रिस्टको मृत्युको बारेमा पुरानो नियममा अचम्मका थुप्रै भविष्यवाणीहरू उहिले दिएका थिए, जुन किटान गरिएका भविष्यवाणीहरू उहाँको मृत्यु कसरी हुन्छ भनेर अगाडि नै लेखिएको थियो, त्यो एक एक पुरा भयो। म तपाईँलाई 6 मात्र भन्न लागिरहेछु। भजन सङ्ग्रह 22 पल्टाउँ मसँग, भजन सङ्ग्रह 22, पवित्र शास्त्रहरू मुताबिक उहाँको मृत्यु भएको हो। अगमवाणी पहिले लेखिएको थियो अनि पछि यी सब घटना दुरुस्तै पुरा भयो, हुबहु पुरा भयो। पवित्र शास्त्रहरू मुताबिक मसीह ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो। यो भजन सङ्ग्रह 22 अचम्म छ, अचम्म। येशु ख्रिस्ट जन्मिन 1000 बाँकी नै थियो अनि दाउदले चाहिँ परमेश्वरको पवित्र आत्माको प्रेरणाद्वारा यो लेखेको हो भन्ने यहाँ प्रमाण छ। किनभने यहाँ लेखेको छ कि क्रुसमा छेडिएर येशु मर्नुहुनेछ भनेर उहिले लेखेको थियो। 22:14-16 म पढ्नेछु। यो क्रुसको मृत्युको बयान गर्दैछ। कस्तो अचम्म, हेर्नुहोस् त, पानी झैँ म पोखिन् अनि मेरा सबै हड्डीहरू जोर्नीबाट फुस्केका छन्, मेरो हृदय मैन जस्तो भएको छ, त्यो मेरो पेट भित्रै पग्लेको छ, खपटो झैँ मेरो बल सुकेको छ र मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ, अनि तपाईँले मलाई मृत्युको धुलोमा पुर्याउनु भएको छ, किनकि कुकुरहरूले मलाई घेरेका छन्, दुष्टहरूको झुण्डले मलाई चारैपट्टिबाट थुनेको छ, तिनीहरूले सुन्नुहोस् अब मेरा हात र मेरा पाल छेडे, यसरी छेडेर मारे भनेर प्रभु यीशु यसरी छेडेर मरिनुभन्दा 1000 अगाडि लेखे। यसरी छेडेर मार्ने चलन त प्रभु यीशु जन्मिनुभन्दा अलिकति केही वर्ष अगाडि मात्र रोमी साम्राज्य सरकारले सुरु गरेको हो। झुन्ड्याउने चलन थियो, ढुङ्गाले हानेर मार्ने चलन थियो, कोही कोहीले चाहिँ पानीमा डुबाएर पनि मार्थे, विभिन्न तरिकाले मृत्यु दण्ड दिन्थ्यो, तर काँटीले खम्बामा छेडेर झुन्ड्याउने चलन त थिएनै थिएन, संसारमै थिएन, दाउद हुँदा त थिँदै थिएन। अनि प्रभु यीशु जन्मिनुभन्दा केही वर्ष अगाडि मात्र रोमी सरकारले चाहिँ हत्याराहरूलाई, डाँकाहरूलाई, त्यस्तो दण्ड दिनलाई चाहिँ बनाएको एउटा उपकरण थियो। तर त्यो उपकरण बन्नुभन्दा अगाडि नै छेडेर मेरो पुत्र मारिनेछ भनेर मसीहको बारेमा परमेश्वरले अगमबाणी दिनुभएको भर्खरै पढे। अब दोस्रो भविष्यवाणी, दोस्रो कुरा, 22 अध्यायको यो भजन संग्रह 22 को 18 पदमा हेर्नुहोस् त, यहाँ के भविष्यवाणी गरेको छ भने प्रभु येशू ख्रीष्ट क्रुसमा मरिरहँदाखेरि चाहिँ त्यहाँ सिपाहीहरू, त्यहाँ हुने मान्छेहरूले चाहिँ चिट्ठा हालेर, गोला हालेर है उहाँको लुगालाई चाहिँ कसको भागमा पर्ने हो भनेर उनीहरूले निर्णय गर्नेछन् भन्ने कुरा 22 अध्यायको 18 पद हेर्नुहोस् त, तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन् र मेरो पोसाकका लागि गोला हाल्छन्। अनि मत्ती 27:35 ठिक यही कुरा भएको लेखेको छ। तेस्रो कुरा भजन संग्रह 22:1 हेर्नुहोस् त, अब यही भजन संग्रह 22:1 प्रभु येशू ख्रीष्ट क्रुसमा टाँगिएको बेलामा उहाँले कुन शब्दहरू मुखबाट उच्चारण गर्नुहुनेछ त्यो धरी 1000 वर्ष अगाडि नै दाउद अगमवक्ताद्वारा 22:1 यसरी लेखेको थियो, हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो, एली एली लमा सबक्थनी। येशू ख्रीष्ट क्रुसमा झुन्डिनु हुँदाखेरि बोल्नुभएको शब्द यही हो जुन चाहिँ 1000 वर्ष अगाडि अगमवक्ता दाउदले लेखिसकेका थिए। चौथो कुरा, प्रभु येशू ख्रीष्ट सिद्ध मानिस हुनुहुन्थ्यो परमेश्वर भइकन पनि, अनि क्रुसमा 6 घण्टा उहाँ झुन्डिँदाखेरि उहाँलाई एकदम तिर्खा लागेको थियो। 22:15 हेर्नुहोस् त, अनि उहाँलाई तिर्खा लाग्नेछ त्यसरी भनेर भविष्यवाणीमा 1000 वर्ष अगाडि नै उच्चारण गरिसकेको थियो। म पढ्नेछु, खपटो झैं मेरो बल सुकेको छ, खपटो झैं मेरो बल सुकेको छ र मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ। तिर्खा उहाँलाई लाग्ने महसुसको कुरा चाहिँ उहिले लेखेको थियो। पाँचौ कुरा, उहाँ क्रुसमा मरिनु हुँदाखेरि चाहिँ वरिपरि मान्छेहरू बसेर उहाँलाई निन्दा गर्नेछन् भन्ने कुरा पनि 22:6-8 भविष्यवाणीमा लेखेको थियो। 22:6, तर म त कीरा हुँ, मानिस नै होइन, मानिसहरूको निन्दा र लोकहरूद्वारा तुच्छ ठानिएको, मलाई देख्ने सबैले मलाई खिसी गरेर हाँस्छन्, तिनीहरू ओठ लेप्राउँछन्, तिनीहरू यसो भन्दै टाउको हल्लाउँछन्, परमप्रभुले त्यसलाई छुटकारा दिनुहुन्छ भने त्यसले उहाँमाथि भरोसा राख्यो, उहाँले नै त्यसलाई छुटकारा दिउन् किनकि उहाँ त्यसमा प्रसन्न हुनुभएको छ भनेर प्रभु येशूलाई चाहिँ, लौ हेरौँ त परमेश्वरले सहायता गरोस् यसलाई भनेर उहाँलाई निन्दा गरेको कुरा चाहिँ ठ्याक्कै यस्तै भएको कुरा चाहिँ मत्ती 27 विभिन्न पदहरूमा लेखेको छ। र छैटौं विभिन्न मध्ये, प्रभु येशूलाई क्रुसमा टाँग्दाखेरि चाहिँ उहाँको वरिपरि मान्छेहरू बसेर एकदम आँखा परेर हेर्नेछन् भनेर पनि लेखेको थियो, त्यति गरी पनि लेखेको थियो। भजन 22:17 हेर्नुहोस् त, भजन 22:17 म मेरा सबै हड्डीहरूलाई गन्न सक्छु, तिनीहरू मलाई हेर्छन्, टक लगाएर हेर्छन्। कसैले नराम्रो गरेको चाहिँ तन्तन्दै हेरेको हेरे गर्नु, प्रभु येशूलाई चाहिँ त्यस्तै गरेको थियो जब उहाँ चाहिँ क्रुसमा नचल्ने अवस्थामा चाहिँ झुन्डिरहनु भएको थियो। त्यसैले पवित्र शास्त्र मुताबिक उहाँ मर्नुभएको मतलब चाहिँ पहिलाको भविष्यवाणीहरू उहाँले सब पूरा गर्नुभयो। यो भयो पहिलो भाग। अब पहिलो कोरिन्थी 15 पल्टाउनुहोस् त फेरि, सुसमाचारको दोस्रो भाग के हो त, यहाँ लेखेको छ ख्रीष्ट गाडिनु भयो। पहिलो भाग चाहिँ ख्रीष्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो र दोस्रो भाग चाहिँ उहाँ गाडिनु भयो। यो चाहिँ येशू ख्रीष्ट साँच्चै मर्नुभएकै थियो भन्ने कुराको प्रमाण हो। उहाँ क्रुसमा कमजोर भएर उहाँ फेन्ट मात्र खानुभएको थिएन, कति झुटो शिक्षकहरूले त्यस्तो भन्छ, उहाँ मर्नु भएको थिएन, उहाँ मरेको जस्तो मात्र भन्नुभएको थिएन, उहाँ साँच्चै नै मर्नुभएको थियो। त्यसैले त हो उहाँलाई झुन्ड्याउने उहाँसँग झुन्ड्याएको दुईटा डाकुहरूको चाहिँ हड्डीहरू फुटाइदिएका थिए सिपाहीहरूले क्रुसबाट उतार्न अगाडि, नत्र भागला भनेर मरिसकेका थिएन नि त, किनभने क्रुसमा चाँडो मर्दैन थियो, एक दिनमा नै मर्दैन थियो प्रायः जसो। तर प्रभु येशूका जाँदा 6 घण्टा पछि त उहाँ मरिसक्नु भएको, त्यसैले उहाँको खुट्टालाई भाँचेन, तर भालाले रोपेर उहाँको छातीमा रोप्दाखेरि चाहिँ पानी र रगत निस्केको थियो। त्यसो उहाँ साँच्चै मर्नुभएको, त्यसैले उहाँलाई गाडियो। अनि प्रभुले पनि भन्नुभएको थियो, योना भविष्यवक्त जसरी माछाको पेटमा तीन दिन तीन रात थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीको पेटभित्र तीन दिन तीन रातसम्म हुनेछन्। मत्ती 12:40। अनि उहाँ गाडिनु भएकोले यो पनि भविष्यवाणी पूरा भएको, किनभने अघि नै बाइबलको खण्ड यसैया 53 लेखेको तपाईँले सुन्नुभयो होला, उहाँको मृत्युमा चाहिँ धनीहरू हुनेछ। अनि साँच्चै उहाँलाई चाहिँ एउटा धनी मानिसको चिहानमा गाडिएको थियो। अर्मिथियाको युसुफ आएर प्रभु येशूकै चेला थियो, चाहिँ मेरै लागि तयार गरेको चिहानमा म गाड्नेछु भनेर प्रभु येशूले लगेर चाहिँ गाडेको थियो। त्यसैले उहाँको उहाँ गाडिँदाखेरि पनि पवित्र शास्त्र मुताबिक नै भयो। अनि तेस्रो भाग के हो, 1 कुरिन्थी 15:4 लेखेको छ, र गाडिनु भयो अनि पवित्र शास्त्रहरू मुताबिक उहाँ तेस्रो दिनमा भौराइनु भयो। पवित्र शास्त्र मुताबिक भनेछ, यसको मतलब उहिले बाइबलमा लेखिसकेको थियो। जस्तो कि भजन संग्रह 16:10 के लेखेको थियो म तपाईँलाई पढेर सुनाइदिन्छु, किनभने तपाईँले मेरो प्राणलाई अधोलोकमा छोड्नुहुने छैन। अधोलोक भनेको चाहिँ मृतकको आत्मा जाने ठाउँ, जसले विश्वास गरेका छन् अहिले अधोलोकमा जानेछन्, विश्वास गरेको आत्मा स्वर्गमा प्रभुमा जानेछन्। अनि त्यो बेलामा चाहिँ प्रभु येशूको बौरी उठा हुनुभन्दा अगाडि चाहिँ अधोलोकमा जान्थे विश्वासीको पनि। तर प्रभुको बारेमा यस्तो लेखेको थियो कि उहाँको प्राण चाहिँ अधोलोकमा बसिरहने छैन, यसको मतलब अधोलोकबाट निस्केर आउनेछ। शरीरलाई चाहिँ के हुनेछ नि, यहाँ लेखेको थियो पहिला नै, न त तपाईँले आफ्नो पवित्र जनलाई सड्न दिनुहुनेछ। प्रभु येशूको शरीर चाहिँ सड्ने छैन भनेर लेखेको थियो। यसरी प्रभु येशू ख्रीष्ट चाहिँ पृथ्वीको पेटबाट तीन दिन तीन रात पछि उहाँ निस्किनु भयो, प्रभुले भन्नुभयो नि। अनि उहाँको शरीर चाहिँ अलिकति पनि कुहिएको थिएन, अनि त्यो शरीरमै प्रभु येशू बौरेर उठ्नुभयो। अनि उहाँ बौरनु भएकोले चाहिँ यसले प्रमाण दिन्छ कि येशू परमेश्वरकै पुत्र हुनुहुन्छ, अरू कोही पनि परमेश्वरको पुत्र होइन, परमेश्वर होइन। रोमी 1:4 हामी पढ्नेछौँ, रोमी 1:4। रोमी 1:4 लेखेको छ, र पवित्रताको आत्मा अनुसार अर्थात् पवित्र आत्मा अनुसार उहाँ मरेकाहरूबाट होइन मरेकाहरूको बीचबाट होइन सबै जन्मिँदैछन् मर्दैछन् जन्मिँदैछन् मर्दैछन्, तर चाहिँ उहाँ चाहिँ मरेकाहरूको बीचबाट, अब कोही पनि बौर्या थिएन उहाँ जस्तै, तर उहाँ चाहिँ मरेकाहरूको बीचबाट बौरेर उठ्नु भएको कारणले, त्यसैले बुद्ध पनि बौरेन होइन, साईबाबा एक दिन मर्छ ऊ पनि बौरने छैन, दलाई लामा मर्छ ऊ बौरने छैन, कोही पनि बौर्या छैन, मोहम्मद बौर्या छैन, कुनै पनि गुरु कुनै पनि कृष्ण बौर्यान, कोही पनि मरेर बौर्याएको छैन, उहाँ मात्रै मरेकाहरूबाट बौरेर उठ्नु भएको कारणले, बौरी उठ्नु भएको कारणले के, उहाँ बौरी उठ्नु भएको कारणले सामर्थ्य सहित उहाँ परमेश्वरका पुत्र ठहरिनु भयो, उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने प्रमाण हो यो उहाँ बौरी उठ्नु भएकोले। यदि उहाँ बौरेर नउठ्नु भएको भए उहाँ त झुट्टा ठहरिन्थ्यो, किनभने उहाँ आफैले भन्नुभएको थियो, जस्तो कि मत्ती 16:21 मलाई यरुसलेम जानु आवश्यक छ, मलाई बुढा प्रधानहरूको हातमा मलाई सुम्पिनेछ, मलाई थुक्नेछन्, अनेकौँ शासन मैले भोग्नुपर्नेछ, अनि मलाई कोर्राले हिर्काउनेछन्, मलाई क्रुसमा टाल्नेछन्, र तेस्रो दिनमा म बौरेर उठ्नेछु भन्नुभएको थियो। एकचोटि मात्र पनि होइन, फेरि पटक पटक। अब उहाँ बौरेर नउठ्नु भएको भए त उहाँ त एउटा झुटा भविष्य वक्ता हुन्थ्यो, झुटा शिक्षक हुन्थ्यो, तर उहाँ बौरेर उठ्नु भएकोले दुईटा कुरा प्रमाणित भयो, एक उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, नम्बर दुई उहाँले भनेको सबै सत्य, उहाँ सत्य हुनुहुन्छ। अब 1 कुरिन्थी 15 चाहिँ अब अर्को कुरा हेर्नेछ, सुसमाचार के हो हामीले हेर्यौँ, सुसमाचारको 3 भाग रहेछ। पवित्र शास्त्र मुताबिक ख्रीष्ट हाम्रो पापको निम्ति मर्नुभयो र गाडिनु भयो, र पवित्र शास्त्र मुताबिक उहाँ तेस्रो दिनमा बौरनु भयो। अब चाहिँ हामी 1 कुरिन्थी 15:5-8 पढ्नेछौँ, अनि अर्को दुईटा कुरा सिक्नलाई चाहिँ अगाडि बढ्नेछौँ। 1 कुरिन्थी 15:5-8 यसरी लेखेको छ, अनि उहाँ बौरी उठ्नु भएपछि उहाँ केफास कहाँ त्यसपछि 12 जना कहाँ देखा पर्नु भयो। त्यसपछि उहाँ एकैचोटि 500 भन्दा बेसी भाइहरूका देखा पर्नु भयो, जसमध्ये धेरै जसो अहिलेसम्म छँदैछन् तर कति चाहिँ सुतिसके मरिसके। त्यसपछि उहाँ याकुब कहाँ देखा पर्नु भयो, त्यसपछि सबै प्रेरितहरू कहाँ, अनि सबैभन्दा पछि उहाँ म कहाँ। यो लेख्नेले भन्छ पावलले, मानु समय पूरा नभई जन्मेको मान्छे कहाँ पनि देखा पर्नु भयो। अब यहाँ सुसमाचार के हो त हामीले हेर्यौं, तर दोस्रो कुरा अब के हेर्ने छ भने सुसमाचार चाहिँ सत्य हो भन्ने प्रमाण के छ। सुसमाचार सारा प्रणालीले प्रचार गर भनेछ। अब यो सुसमाचार जसलाई विश्वास गर्नुपर्छ भनेको छ मुक्ति पाउनलाई, अब यो सुसमाचार चाहिँ साँचो हो भन्ने प्रमाण के छ त। दुईटा प्रमाण म मान्नेछु, एउटा त वास्तव बाँडिसके, दुईटा प्रमाण यहाँ ठूलो ठूलो प्रमाण पावलले चाहिँ यो खण्डमा दिएका छन्। पहिलो चाहिँ के हो भने पुरानो नियमको अगम बाणीहरूले नै प्रमाण दिन्छ, किनभने त्यत्रो भविष्य बाँडेर एउटा एउटा पुरा भएको छ। पवित्र शास्त्र मुताबिक उहाँ मर्नु भयो, पवित्र शास्त्र मुताबिक उहाँ गाडिनु भयो, पवित्र शास्त्र मुताबिक उहाँ बौडी उठ्नु भयो। अघि त्यो अध्ययन गरिसक्यौँ, त्यसैले त्यो बुदा सकियो होइन। तर दोस्रो प्रमाण छ सुसमाचार साँचो छ भन्ने, त्यो के भने उहाँलाई बौरेर उठेपछि उहाँलाई आफ्नै आँखाले देखेका साक्षीहरूले नै प्रमाणित गर्दछन्। यो चाहिँ पाँच अध्याय पाँचदेखि आठ पदसम्मको कुरा हो, जहाँ चाहिँ हामीले पटक पटक पढ्यौँ उहाँ देखा पर्नु भयो के पास कहाँ, त्यसपछि 12 जना कहाँ, त्यसपछि एकैचोटि 500 भन्दा बढी इत्यादि, उहाँ देखा पर्नु भयो। त्यसैले छ नि बाइबलको विश्वास चाहिँ अन्धविश्वास होइन, अन्धविश्वास होइन। यो विश्वास चाहिँ कस्तो विश्वास हो हेर्नुहोस् त, प्रेरितको एक अध्यायमा पल्टाउनुहोस् त, प्रेरितको एक अध्यायमा एक अध्यायमा हेर्न लागिरहेछ। बाइबलको विश्वास अन्धविश्वास होइन, म 8-9-10 क्लास नपुग्दै मैले चाहिँ हिन्दू धर्म मान्न छोडेर मेरो हृदयदेखि म नास्तिक भएको, म ईश्वरै छैन भन्नपट्टि लागेको। किन, किनभने खालि अन्धविश्वास मात्र छ हिन्दू धर्ममा, बुद्ध धर्ममा अन्धविश्वासले पन्नै छ। मलाई सुसमाचार थाहा थिएन, तर मैले पछि 20 वर्षको उमेरमा मैले सुसमाचार सुने, अनि मैले चाहिँ यो विश्वास चाहिँ फरक रहेछ, यो चाहिँ अन्धविश्वास होइन छ। यो विश्वास कस्तो रहेछ, प्रेरित 1:3 लेखेको छ, उहाँले दुःख भोगिसक्नु भएपछि, अर्थात् येशू क्रुसमा मरिसक्नु भएपछि 40 दिनसम्म तिनीहरूद्वारा देखिनु हुँदै र परमेश्वरको राज्यको विषयमा कुराहरू बताउनु हुँदै अनेकौं अचूक प्रमाणहरूद्वारा, अरे के रे, के द्वारा रे, अनेकौं अचूक के द्वारा, प्रमाणहरूद्वारा। यो अन्धविश्वास होइन बाइबल विश्वास, अनेकौं अचूक प्रमाणहरूद्वारा के त, ती प्रमाणहरूद्वारा येशूले आफूलाई तिनीहरू कहाँ जीवित देखाउनु भयो, आफू बौरेर उठ्नु भएको प्रमाण दिनुभयो, मलाई छौ भन्नुभयो, त्यो त प्रमाण हो, मलाई हेर भन्नुभयो आँखाले, छौ हातले, अनि त्यसपछि उहाँले खाएर खाना पनि खानुभयो, उहाँ बोल्नुभयो, उहाँ हिँड्नुभयो, उहाँ पटक पटक देखा पर्नु भयो, कहिले बिहानतिर, कहिले साँझतिर, कहिले दिउँसोतिर, कहिले घरभित्र, कहिले घर बाहिर, कहिले 2 जनासँग, कहिले 1 जनासँग, कहिले 500 जनासँग। यो त प्रमाण, अचूक प्रमाणहरू उहाँले पटक पटक दिनुभयो, अनि त्यसैले म विश्वासी भएको। तपाईँको विश्वास कस्तो छ, अन्धविश्वास गर्दै हुनुहुन्छ, अन्धविश्वासले तपाईँले मुक्ति पाउनुहुन्न, बाइबलै बोके पनि। यदि अन्धविश्वासको तरिकाले विश्वास गर्दै हुनुहुन्छ भने व्यर्थ हो, अहिले त्यो पनि अध्ययन गर्नेछ। यो चाहिँ अनेकौं अचूक प्रमाणहरूमा आधारित विश्वास हो। हिब्रू 11 हेर्नुहोस् त, बाइबल विश्वास अन्धविश्वास होइन, हिब्रू 11 धेरै चर्च जानेहरू, चर्च जाने मान्छे अन्धविश्वास हुन्छन्, हो धेरैजनाहरू, उनीहरू चाहिँ निको हुँदो रहेछ एक खालको, खालि एउटा खालको प्रार्थनाको जवाफ हुँदो रहेछ है, एउटा चिन्ह देखेर, त्यसो अन्धविश्वास हो वास्तवमा। हो प्रभुले सब गर्नुहुन्छ, तर साँचो सुसमाचारमाथि गरेको विश्वास चाहिँ होइन त्यो। उनीहरूले ऐतिहासिक घटनाहरू यो चाहिँ मेरो लागि भएको हो भनेर गरिरहेछन्। खालि अलिकति मलाई राम्रो भयो, अलिकति खर्च पनि कम हुन थाल्यो, त्यसैले यो धर्म अपनाए, त्यस्तो मात्र हो त्यो। धेरै नेपालको मलाई लाग्छ अधिकांश नै हो कि जस्तो लाग्छ, विश्वासीहरू भन्नेहरू चाहिँ त्यस्तो छन्। हिब्रू 11 अध्यायको एक पद, अब विश्वास चाहिँ आशा गरिएका वस्तुहरूको निश्चयता, देख्नुभयो त्यो शब्द, र नदेखिएका कुराहरूको प्रमाण हो। क्रिश्चियन विश्वास चाहिँ निश्चयता, क्रिश्चियन विश्वास चाहिँ प्रमाण भएको विश्वास हो। अब आँखाले आफ्नै आँखाले प्रभु येशूलाई बरेर उठ्नु भएपछि देखेका साक्षीहरूले नै प्रमाणित गर्दैछन् कि सुसमाचार साँचो हो भन्ने कुरा, किनभने त्यहाँ 15 अध्यायको 6 पदमा हेरेका थियौँ, प्रभु येशू बरेर उठ्नु भएपछि 500 भन्दा बढी जनाले उहाँलाई चाहिँ एकैचोटि देखे, एकैचोटि, जसमध्ये धेरै जसो त बाँची नै रहेका थिए जब यो पहिलो कोरिन्थी भन्ने यो पत्र लेखिएको थियो पावलद्वारा। यो महत्वपूर्ण छ किनभने पावलले चाहिँ कुन जुगमा चाहिँ उहाँ बौरेर उठ्नुभयो भनेर लेखिरहेछन्। ए भयो कि भएन, उहिले जुगमा होइन, पावलले लेख्दाखेरि त जिउँदै प्रभुलाई देख्ने मान्छेहरू आधाभन्दा बढी त अझ पनि बाँचिरहे। गएर सोधै हुन्छ पावलले भन्दैछ, जसमध्ये धेरै जसो आजसम्म बाँचि नै रहेका छन् तर कतिजना चाहिँ सुतिसके भनेर उसले पहिलो कुरा 15:6 त्यो भन्दैछ। त्यसो कुरा चाहिँ अर्को कुरा चाहिँ बौरी उठाइले चाहिँ यो सुसमाचार साँचो हो भनेर किन प्रमाणित गर्छ भने प्रभु येशूको बौरी उठाए भएको र उहाँलाई बौरी उठेर देखेका व्यक्तिहरूको जीवनहरू एकदम आमूल रूपमा परिवर्तन भयो। त्यो चेलाहरू उनीहरूको जीवनै बदलियो। प्रभु येशू बौरी उठ्नुभन्दा अगाडि उनीहरू एकदमै डरमा त्रासमा बाँचिरहेका थिए। उनीहरू के गर्दै थियो, यहुदी शासकहरूको डरले उनीहरू झ्याल ढोका झ्याल पनि बन्द गरेर गुम्सिएर उनीहरू चाहिँ बसिरहेको थिएछ। याद छ भाइ हुनु पढेको घरिघरि। अनि उनीहरू चाहिँ एकदमै डरपोक थिए, त्रसित थिए, लुकिरहेका थिए। तर यही व्यक्तिहरू केही दिनपछि मात्र उनीहरू यति साहसी भएको छ कि उनीहरू हामीले प्रभु येशूलाई आफ्नै आँखाले देखेका हौ भनेर त्यो विश्वासको लागि मर्न पनि तयार छन् र मरे पनि। त्यो प्रेरितहरू त सबै मरे। त्यसैले प्रेरित के अरे बौरी उठाई भएको देख्नेहरूको जीवन परिवर्तन भएको बाट पनि बौरी उठाइले चाहिँ सुसमाचार साँचो हो भन्ने प्रमाण दिन्छ। त्यसमध्ये चाहिँ याकुब भन्ने एकजना, पहिलो कुरा 15 पल्टाउनुहोस् त फेरि 7 पदमा लेखेको छ, त्यसपछि उहाँ याकुब कहाँ देखा पर्नुभयो। को यो याकुब? तपाईँले योना 7:5 हेर्नुभयो भने यो याकुब भन्ने चाहिँ प्रभु येशूकै भाइ पर्छ। उता मरियमले पछि जन्माएको एउटा भाइ हो, अनि ऊ विश्वासी थिएन। प्रभु येशू त आफ्नै परिवारकाहरूले पनि विश्वास गर्दैन थिए, तर प्रभु येशूको बौरी उठाइ भएपछि याकुबले चाहिँ विश्वास मात्र गरेका छन्, यो यरुसलेम मण्डलीको अगुवा हुन्छ। अब अर्को प्रमाण 8 है, अनि सबैभन्दा पछि उहाँ म कहाँ मानव समय पुरा नभई जन्मेको मान्छे कहाँ पनि देखा पर्नुभयो। किन उसले त्यसो भन्दैछ? यो पावल भन्ने चाहिँ मण्डलीको सबैभन्दा ठुलो शत्रु थियो। स्टिफनसलाई मार्दाखेरि उसले त्यहाँ आफ्नो सहमत दिइरहेको थियो। विश्वासीहरू आइनाहरू पुरुषहरूलाई समात्दै उसले झेलखानमा लाँदै थियो। उसले एकदम धम्कीको फुत्कार छोड्दै हिँडिरहेको थियो। तर पावल जो यति ठुलो शत्रु थियो, सुसमाचारको शत्रु, ऊ चाहिँ पछि सुसमाचारको प्रचारक भएछ। अनि उसले किन भन्छ भने, किनभने मैले प्रभु येशूलाई देखेँ। अनि उसले 3 पटक यो गवाही दिएको चाहिँ प्रेरितको पुस्तकमा उल्लेखित छ। अनि उसले त्यो प्रचार गर्न थालेपछि उसलाई केही फाइदा भयो कि होइन? उसलाई केही पनि फाइदा भएन। पृथ्वीको सांसारिक दृष्टिकोणले हेर्ने भने उसलाई चाहिँ कुनै पनि लाभ थिएन प्रभु येशू ख्रीष्ट चाहिँ साँचो मसीह हो भनेर प्रचार गर्नु, किनभने उसको जीवनको अन्तसम्म पनि उसलाई सतावटै 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 भोग्यो। कहिले जेलमा पुगेछ, कहिले लौरोले पिटेछ, कहिले ढुङ्गाले हानेको छ, अनि अन्तमा चाहिँ उसको टाउको चाहिँ रोमी सम्राट रोम निरोले चाहिँ काटियो पनि। तर ऊ चाहिँ दुःख भोग्न तयार थियो पाप, किन? किनभने ऊ निश्चित थियो कि येशु ख्रीष्ट बौरेर उठ्नु भएको छ। त्यसैले येशु ख्रीष्टको बौरी उठाएले चाहिँ प्रमाण दिन्छ कि साँचो सुसमाचार चाहिँ सत्य हो। यसको मतलब येशु ख्रीष्ट परमेश्वरकै पुत्र हुनुहुन्छ। अब यो पहिलो कोरिन्थी 15 अध्यायमा चाहिँ त्यसले दुईटा कुरा हेऱ्यो हामीले, एक चाहिँ सुसमाचार के हो, अर्को चाहिँ सुसमाचार साँचो हो भन्ने के प्रमाण छ भन्ने यहाँ हामीले उहाँको पौरी उठाइमा देख्यौँ। तर तेस्रो कुरामा बाँड्न लागिरहेको छु, त्यो चाहिँ के भने यहाँ दुई पदमा चाहिँ यो व्यर्थमा विश्वास गर्यो नत्र भन्ने छ, त्यो भनेको के हो दुई पदमा हेरौँ त, त्यसैद्वारा तिमीहरूले मुक्ति पनि पाउँछौ सुसमाचार विश्वास गरेर, यदि तिमीहरूले मैले प्रचार गरेको वचन बलियो गरी पक्र्यौ भने, नत्र तिमीहरूले व्यर्थमा विश्वास गर्यो। यसको अर्थ चाहिँ त्यहाँ मानिसहरूले विभिन्न तरिकाले विश्वास पनि गर्न सक्दो रहेछ, एउटा चाहिँ व्यर्थको तरिकाले पनि हुन सक्दो रहेछ अनि त्यसले चाहिँ मुक्ति दिँदैन। अब कसरी व्यर्थमा विश्वास गर्न सक्छन्? विभिन्न तरिकाले, एउटा चाहिँ उनीहरूले गलत कुरामाथि उनीहरूले चाहिँ विश्वास गरेर व्यर्थमा विश्वास हुन्छ, जुन चाहिँ यहोना 2 अध्यायमा एउटा उदाहरण हेर्नेछ, यहोना 2 मा पढ्नुहोस् त, उनीहरू धेरै चिजमा विश्वास गरिरहेको छ, सुसमाचार सुनेका छन्, येशु ख्रीष्टको बारेमा थाहा छ, तर उनीहरूले जहाँ विश्वास राख्नुपर्ने त्यहाँ नरहिकन अर्कै ठाउँमा विश्वास राख्दैछ। कस्तो ठाउँमा? यहोना 2 को 23-25 यहाँ त्यस्ता मानिसहरूको उल्लेख छ, विश्वास त विश्वास गरेका छन् तर उनको विश्वास चाहिँ व्यर्थको विश्वास छ। हेर्नुहोस् है, यहोना 2:23, अब निस्ताल चाडमा पर्वको दिन जब उहाँ यरुसलेममा हुनुहुन्थ्यो, उहाँले गर्नुभएका चिन्हहरू आश्चर्य कर्महरू देखेर धेरैले उहाँको नाममा विश्वास गरे, तर येशूले आफूलाई तिनीहरूको भरोसामा छोड्नु भएन, किनभने उहाँले सबै मानिसहरूलाई जान्नुहुन्थ्यो अनि कसैले मानिसको विषयमा गवाही दिनु उहाँलाई खाँचो थिएन, किनभने मानिसभित्र के हुन्छ सो उहाँलाई थाहा थियो। यस्ता मानिसहरू थिए जसले चाहिँ खालि थियो चिन्हहरू दिएर हुनुपर्छ, साँच्चै हुनुपर्छ उहाँ त, त्यति मात्र उनीहरूको विश्वास, त्योभन्दा मुनि छैन, उहाँ मेरो पापको लागि मर्न पर्यो, उहाँ परमेश्वरको पुत्र मलाई बचाउन आउनुभएको, दाम तिर्न आउनुभएको, उहिले भविष्यवाणी गरेको उहाँको मृत्यु उहाँको बौरी उठाए म विश्वास गर्न सट्टामा चाहिँ सक्दो रहेछ, एकदम के गर्न सक्दो रहेछ येशूले त, त्यस्तो विश्वास गर्ने धेरै छन् है, तर त्यो विश्वासले बचाउँदैन। हेर्नुहोस् कतिजना चाहिँ येशूलाई कसरी विश्वास गर्छ भने केही उहाँले प्रबन्ध गरिदिनुहुन्छ होला मेरो लागि, सायद मलाई चाहिँ खुवाउनुहुन्छ होला, किनभने अस्ति त गालिलमा यहुदीले भन्दा 5,000 खुवाएको, त्यसपछि मलाई पनि खुवाउन सक्नुहुन्छ, खालि रोटी खुवाइदेला कि भनेर, येशूले चाहिँ सुरक्षा दिनुहुन्छ होला, किनभने चेलाहरूलाई त त्यस्तो समुद्रमा पनि हुरी बतासको बेलामा पनि बचाउनु भयो, त्यसपछि ठिकै होला उहाँ त, होइन त? विभिन्न खालको तरिकाले, अथवा मेरो फलाना माइजू चाहिँ अस्ति निको भयो, प्रभु येशूले निको पार्नु भयो, त्यसैले राम्रै होला येशू, त्यस्तो खालको विश्वासले मुक्ति पाइँदैन है, त्यो चाहिँ सुसमाचार विश्वास गरेको होइन। सुसमाचार के हो? ख्रीष्ट हाम्रा पापहरूको लागि मर्नु भयो र गाडिनु भयो र तेस्रो दिनमा बौरी उठ्नु भयो, म पापीको लागि उहाँ मर्नु भयो। त्यसैले एउटा व्यक्तिले चाहिँ व्यर्थमा विश्वास नगर्ने हो भने चाहिँ ऊ चाहिँ आफूलाई नम्र तुल्याउनु पर्छ, घमण्डी होइन, आफूलाई होच्याउनै पर्छ, म पापी हो भन्दै येशू ख्रीष्टमा पुरै हृदयदेखि विश्वास भरोसा गर्नुपर्छ, मलाई बचाउन उहाँले त्यत्रो दुःख भोग्नु भयो र बौरी उठ्नु भयो। अर्को चाहिँ व्यर्थ खालको विश्वास चाहिँ कस्तो पनि हुन्छ भने पश्चाताप नभएको विश्वास, प्रेरित 20 एकचोटि हेर्नुहोस् त, पश्चाताप बिनाको विश्वास, साँचो विश्वास चाहिँ त्यस्तो हुँदैन, कसो पश्चाताप? यहाँ प्रेरित 20:21 यसरी लेखेको छ, सुसमाचार प्रचार गर्दाखेरि चाहिँ यसरी प्रचार मैले गर्ने भनेर पावलले भन्छन्, प्रेरित 20:21 मैले दुवै यहुदीहरू र ग्रिकहरूलाई अन्य जातिहरूलाई परमेश्वरतर्फ मन फिराउनु पर्छ, परमेश्वरतर्फ के फिराउनु पर्छ? मन फिराउनु पर्छ, पश्चाताप भनेको चाहिँ हाम्रो मनै उहाँतिर फर्कनु पर्छ, म चाहिँ पूर्वतिर गइरहेको थिएँ गलत रहेछ, अब म फर्केर चाहिँ म पश्चिमतिर लाग्छु भने जस्तै, तपाईँले त्यसो गर्नुभएको छ? दिमागी विश्वासले तपाईँ बाँच्नुहुन्न प्रिय, कतिले चाहिँ खालि कस्तो विश्वास गर्छन्, धेरै वर्ष अगाडि यीशु मर्नु भएको थियो, बौरी उठ्नु भएको थियो, सबै भएको थियो, निको पार्नु भएको थियो, सबै भएको थियो, एउटा इतिहासको घटना मात्रै, तर मन चाहिँ फरक आएको छैनन्। त्यसैले यहाँ भनेको छ परमेश्वरतर्फ मन फिराउनु पर्छ र हाम्रो प्रभु यीशु ख्रीष्टमा विश्वास गर्नुपर्छ भनी यत्नपूर्वक गवाई दिइरहे। साँचो विश्वासमा चाहिँ पश्चाताप हुन्छ, यसको मतलब चाहिँ उसको जीवन बदलिएको हुन्छ। पश्चाताप भनेको मन परिवर्तन हुनु ताकि उसको जीवनै बदलिएको देखिन। मनै परिवर्तन भएको छैन भने जीवन कहाँबाट बदलिन्छ? सतही रूपमा अलिअलि मात्र होला, तर खास जीवन त बदलिँदैन। त्यसैले पश्चाताप सहित हुनै पर्छ, नत्र भने त बाइबलमा लेखेको छ है, शैतानले पनि विश्वास गर्दैन र प्रभु यीशु को हो भनेर थाहा छ उसलाई, भूतात्माहरूलाई थाहा छैन र परमेश्वर त्रिएक हुनुहुन्छ, उहाँ पुरुषमा सबै थाहा छ, तर उनीहरू परमेश्वरको अधीनमा कहिले पनि आउँदैनन्। पश्चातापले चाहिँ आफूलाई नम्र साथ परमेश्वरको अधीनमा ल्याउँछ, उहाँमाथि विश्वास पनि गर्छ। अनि अर्को कुरा चाहिँ के भने व्यर्थको विश्वास चाहिँ कस्तो भने झुटो सुसमाचारमा विश्वास गर्नेहरू पनि धेरै भेटिन्छ, झुटो ख्रिस्टमा विश्वास गर्नेहरू पनि धेरै भेटिन्छ। दोस्रो कोरिन्थी 11 एकचोटि पल्टाउनुहोस्, त्यो पनि व्यर्थको विश्वास हो। अर्कै यीशुमा विश्वास गरिरहेछ, अर्कै सुसमाचारमा विश्वास गर्छ, अनि बाइबलको सुसमाचार होइन जुन पहिलो कोरिन्थी 15 अध्यायको परिभाषा हेरिहाल्यो, र बाइबलको यीशु ख्रिस्ट पनि उनीहरूले विश्वास गरिरहेको हुँदैन है। दोस्रो कोरिन्थी 11:3-4 लेखेको छ, तर जसरी साँपले आफ्नो धूर्तताद्वारा हवालाई धोका दियो, त्यसरी नै कुनै न कुनै प्रकारले ख्रिस्टप्रति, बाइबलको येशु ख्रिस्टप्रति भएको सिधापनाबाट, सोझ विश्वासबाट तिमीहरूको मनहरू भ्रष्ट हुन्छन् कि भड्किन्छन् कि भन्ने डर मलाई लाग्छ। किनकि यदि त्यो आउनेले, त्यो सुनाउने व्यक्तिले हामीले प्रचार नगरेको अर्कै येशु को प्रचार गर्छ भने, अथवा तिमीहरूले नपाएको अर्कै आत्मा, अथवा तिमीहरूले ग्रहण नगरेको अर्कै सुसमाचार पाउँछौ भने तिमीहरूले त्यसलाई राम्ररी सहन सक्दैथ्यौ। यहाँ चाहिँ चेतावनी दिँदैछ है। अनि हो, अर्कै सुसमाचार छ, धेरै ठाउँमा चाहिँ गयो भने चाहिँ मुक्ति कसरी पाइन्छ भन्यो भने चाहिँ उनीहरूले भन्छ मुक्ति चाहिँ विश्वास गर्नुपर्छ र आज्ञा पालन गर्नुपर्छ। साँचो सुसमाचार यही हो, विश्वास गर्नुपर्छ र आज्ञा पालन गर्नुपर्छ। त्यो झुटो, आज्ञा पालन त भनेको त हामीले गर्ने काम हो, अनि कामले त कहिले पनि मुक्ति पाइँदैन। मुक्ति पाउनलाई हामीले आज्ञा पालन गर्दैन, हामीले पहिला विश्वास गर्छौँ हामीले मुक्ति पाउँछौँ, अनि त्यसपछि हामी विश्वासी भएकोले, परमेश्वरको छोरा छोरी भएकोले हामी आज्ञा पालन गर्छौँ। पहिला त जन्मिनु पर्यो नि छोरा भएर, नत्र भने कसको आज्ञा मान्ने, जन्मेकै छैन भने, नजन्मिएको बालकले कसको आज्ञा मान्छन्? तपाईँ जन्मिनुपर्छ पहिला, अनि जन्मिनु भनेको मुक्ति पाउनु, नयाँ जीवन पाउनु, अनि त्यो चाहिँ विश्वासद्वारा। तर झुटो सुसमाचार छ जहाँ तै है, कि विश्वास गर्नुपर्छ अनि बप्तिस्मा लिनुपर्छ, विश्वास गर्नुपर्छ अनि यसो यसो गर्नुपर्छ, विश्वास गर्नुपर्छ अनि त्यहाँ थपेको छ, जहिले पनि विश्वासमा थपेको छ, थप्ने बित्तिकै त्यो चाहिँ कामद्वारा मुक्ति पाइन्छ भनेर सिकाएको, अनि त्यो चाहिँ अर्कै सुसमाचार हो, श्राप छ त्यसमाथि परमेश्वरको। अर्को चाहिँ अर्कै यीशुलाई पनि विश्वास गर्छन्, कतिले सिकाइरहेको छन् यहोवाका साक्षी, यहोवा विटनेस भन्छ उनीहरू, अनि भेट्नुहुन्छ होला, अब हिँडिरहेछन् उनीहरू थुप्रै, यहोवा विटनेस के भन्छ, येशु परमेश्वर होइन भन्छ, येशु परमेश्वर होइन, यहोवा मात्र परमेश्वर हो। अनि तपाईँहरूलाई अध्ययन गर्न चाहनुहुन्छ भने एउटा लेख छ नेपालीमा अनुवाद गरिएको छ, येशु वास्तवमा यहोवा नै हुनुहुन्छ, पिता पनि यहोवा हुनुहुन्छ, पुत्र पनि यहोवा हुनुहुन्छ है, येशु यहोवा नै हुनुहुन्छ है। यहोवा बेग्लै, येशु बेग्लै होइन, यहोवा मात्र परमेश्वर, अनि येशु चाहिँ सृष्टि गरिएको एउटा स्वर्गदूत होइन जसरी यहोवाको विटनेसले भन्छ, होइन, येशु परमेश्वर नै हुनुहुन्छ जो शरीरमा आउनुभयो। अर्को चाहिँ उनीहरू अर्कै येशु भन्नाले चाहिँ उनीहरू त्रिएक परमेश्वरको येशु मान्दैन, उनीहरूले चाहिँ येशु चाहिँ पिता नै अब नकल गर्दै होइन एउटा पुत्रको रूपमा आएको भन्छ है, अनि त्यो चाहिँ यहाँ दोबाटमा एउटा समूह आचार्य टाढाबाट उनीहरू त्यो फैलाउन खोजिरहेछ है। अनि उनीहरूले चाहिँ भन्छ हामी चाहिँ तीन रूप एक मान्छौँ, अनि त्यो भनेको त्रि एक होइन नि फेरि, तीन रूप एक भनेको चाहिँ एउटा परमेश्वर चाहिँ तीन रूपमा देखा पर्नु भएको छ, कहिले पिताको रूपमा रे, कहिले पुत्रको रूपमा रे, अनि कहिले पवित्र आत्माको रूपमा। त्यो होइन, पिता बेग्लै हुनुहुन्छ, पुत्र बेग्लै हुनुहुन्छ। पिताले त पुत्रलाई पठाउनु भएको, अनि पिता मसँग हुनुहुन्छ, म एक्लो छैन भन्नुभएको छ पुत्रले यौना आठ अध्यायमा, नत्र एक्लो छु भन्नुपर्ने उहाँले, म एक्लो छैन, पिताले मैले कहिले पनि एक्लो छोड्नु भन्नु भनेको छ पिता पुत्र। अनि अर्को चाहिँ पवित्र आत्मा पनि बेग्लै हुनुहुन्छ, म अर्को शान्तिदाता पठाउनेछु प्रभुले भन्नुभयो यौना स्वर 14:16 अर्को शान्तिदाता, अब मै आउँछु आत्माको रूपमा त भन्नुभएन नि प्रभु यीशुले, अर्को शान्तिदाता। तर हामी के विश्वास गर्छौँ नि पिता पुत्र पवित्र आत्मा बेग्लै बेग्लै भएर पनि उहाँ एकै हुनुहुन्छ। त्यो अद्भुत, बुझिन नसक्ने अचम्मको सत्यता जस्तो छ त्यस्तै हामी विश्वास गर्छौँ। त्यसैले तपाईँ साँचो सुसमाचार के हो जान्नुहुन्छ? सुसमाचार के हो कसैलाई बताउन सक्नुहुन्छ तपाईँ विश्वासी भएर? कतिले चाहिँ खालि आउनुहोस् आउनुहोस् चर्चमा राम्रो हुन्छ त्यति मात्र बताउन सक्छ, त्यसलाई सुसमाचार भन्दैन। कसैलाई बोलाउनु त नराम्रो होइन, बोलाउनुहोस् ठिकै छ है, तर तपाईँ साँचो विश्वासी हो भने त तपाईँको सुसमाचार त अर्कै हुनुपर्ने। तपाईँले चाहिँ चर्चमा निम्तो होइन कि तपाईँले ख्रिस्टका निम्ति आउन सक्नुपर्ने, तर तपाईँ आफै ख्रिस्टका आएको हुनुपर्छ, तपाईँले स्वाद पाएको हुनुपर्छ, अनि तपाईँ यसलाई बलियो गरी पक्रनुहोस्, यसलाई जान्नुहोस्, अरूलाई सिकाउनुहोस्, सुसमाचारद्वारा मुक्ति पाइन्छ। र आज चाहिँ यही सुसमाचारको कारण चाहिँ अब हामी प्रभु येशूको आज्ञा मुताबिक हामीले सम्झना गर्दैछौँ, येशू ख्रिस्ट हाम्रो लागि मर्नुभयो, उहाँले हाम्रो लागि पापबाट छुटकारा दिनको लागि दाम तिर्नु भयो भनेर।